مشکل الفاظ کی وضاحت. وَإِذَا سَمِعُوا، سین میم عین، سمع کے معنی کیا ہوتے ہیں؟ سننا، اسی سے سماعت ہے، یعنی کہ اس کی سماعت کیسی ہے، یعنی وہ سن سکتا ہے یا کیا ہے. اور انزلا جو ہے وہ ماضی مجھول ہے، اس کے معنی ہے نازل کیا گیا. ویسے ہوتا ہے نا نزلا اور انزلا، نزلا اترا، انزلا اتارا، اور انزلا اتارا گیا، یہ فرق ہے. ترا، ترا کا روٹ ورڈ کیا ہے؟ کیا ہے؟ را حمزہ یا، ٹھیک ہے. اور آیونہم، آیونہم جو ہے عین کی جمع ہے، اور عین جو ہے یہ کسے کہتے ہیں؟ ایک تو ہے نا عین غین، وہ نہیں ہے، بلکہ عین جو ہے اس سے مراد آنکھ ہے. اور آنکھ کے لیے نا چار لفظ آئے ہیں. عین جیسے کہ آنکھ کو کہتے ہیں، اور آنکھ میں اور جو یہ چشمہ، ان میں یہ مناسبت ہے، یہ ریزیمبلنس ہے کہ آنکھ جو ہے وہ کیا ہوتا ہے کہ اس میں سے بھی ایسے ہی آنسو ٹپکتے ہیں، بہتے ہیں، جیسے چشمے سے ایک ایک بوند کر کے پانی جو ہے وہ ٹپکتا ہے. تو دونوں کو عین کہتے ہیں. اور آپ دیکھتی ہیں جو جس عینک سے آپ دیکھتے ہیں، بعض اوقات لوگ اس کو بھی چشمہ کہتے ہیں، کہ اس سے بھی انسان جو ہے دیکھتا ہے جیسے کہ آنکھ سے دیکھتا ہے، ٹھیک ہے. دوسرا لفظ جو ہے وہ عین ہے، عین کے نیچے زیر دے دیں تو عین، اس کے معنی ہے موٹی موٹی یا بڑی بڑی آنکھوں والی، یعنی جس کی آنکھیں موٹی ہوں، خوبصورت ہوں، تو اس کے لیے کہا جاتا ہے. جیسے آئن، اس مرد کو بھی کہتے ہیں جس کی آنکھیں موٹی ہوں اور خوبصورت ہوں. آئینہ، ایسی عورت کو کہتے ہیں جو کہ جس کی آنکھیں موٹی موٹی اور خوبصورت ہوں. تو آئین ہو یا آئینہ، ان دونوں کی جمع جو ہے این ہوناتی ہے. یہ ایک تو عام گائے ہوتی ہے نا جو ہم دیکھتے ہیں، ایک وحشی گائے ہوتی ہے، اس کی آنکھیں بھی بہت موٹی موٹی اور خوبصورت ہوتی ہیں، اس کے لیے بھی جو ہے وہ یہ لفظ استعمال کیا جاتا ہے آئین کا. اور قرآن میں جو ہے وہ جنتی عورتوں کی جو خوبی بیان کی گئی ہے، تو اس میں ان کی آنکھوں کا ذکر ہے، جہاں اور باتوں کا ہے وہاں پہ آنکھوں کی خوبصورتی کا بھی ہے. وَعِنْدَهُمْ قَاصِرَةُ الطَّرْفِ عَيْنٌ، اللہ رب العزت فرماتے ہیں اور ان جنتیوں کے پاس عورتیں ہوں گی نگاہیں نیچے رکھنے والی، یعنی قاصرت الطرفی، نظریں تو نیچی ہوں گی پر ہوں گی آنکھیں موٹی موٹی. عین یعنی وہ خوبصورت ہوں گے. تیسرا لفظ جو آنکھ کے لیے استعمال کیا جاتا ہے وہ جو ہے کیا ہے؟ اس سے پہلے کہ میں بتاؤں تو پہلے دو لفظ آپ نے کیا پڑھے؟ عین اور عین، ٹھیک ہے. تیسرا لفظ ہے حور. حور آپ نے لفظ کئی دفعہ سنا ہوگا، آپ مجھے ذرا گھور کے بھی دیکھ رہے ہیں. اصل میں حور جو ہے آنکھ کی سفیدی، بہت سفید اور سیاہی، یعنی جیسے آنکھ کی سفیدی جو بہت سفید ہو اور اس کی سیاہی جس میں خوب سیاہی ہو، اس کے لیے استعمال کیا جاتا ہے. جس قدر آنکھ کی سفیدی میں سفیدی اور پتلی کی سیاہی میں سیاہی زیادہ ہو، اسی قدر آنکھ کے حسن میں اضافہ ہوتا جاتا ہے. یعنی اگر کسی کی آنکھ جو ہے اس کے اندر سفیدی زیادہ ہو اور جو سیاہی ہے آنکھ کی پتلی میں وہ بھی بہت زیادہ ہو، تو آپ دیکھیں کہ وائٹ اور بلیک کا کمبینیشن جو ایکچوئل ہے، اس سے بیوٹی میں جو ہے وہ اضافہ ہوتا ہے. تو اسی لیے احمر یا حورا اس مرد اور عورت کو کہتے ہیں جن کی آنکھیں اس طرح خوبصورت ہوں، یعنی جس کی آنکھ کی سفیدی بہت سفید ہو اور آنکھ کی پتلی کی جو رنگت ہے وہ بھی بہت جو ہے وہ سیاہ ہو. یہ بھی ہمیں قرآن میں لفظ ملتا ہے، یعنی مرد بھی ہو سکتا ہے ایسا اور عورت بھی ہو سکتی ہے، اور ان دونوں کی جمع حور آتی ہے، حور. اور قرآن میں ہے حور مقصورات فی الخیام، کہ جنت میں حوریں ہوں گی خیموں میں رکے رہنے والی. تو اس سے دراصل کیا بتانا مقصود ہے؟ کہ وہ خوبصورت ہوں گی. اسی طرح ایک دوسری جگہ پر آنکھ کی ان دونوں صفات کو اکٹھا بیان کیا گیا ہے، کیسے؟ وحور عین کا امثال للؤلؤ المکنون، अब यहाँ पे क्या है वह हूरुन, इसमें यानी ये वाला तीसरा नंबर जो हमने भी आंख का पढ़ा, और ऐनिन उससे मुराद आपने क्या पढ़ा मोटी मोटी आंखों वाली, तो इनकी मिसाल कैसी है का अमसाल लिल्लुलुल मकनून, यानी जन्नत में हूरे होंगी, हूरे यानी जिनकी आंखों की सफेदी बहुत सफेद और स्याही खूब स्याही, यानी आंख की ही बात है और ऐन भी फिर आंख की बात है, गोया कि आंखें बहुत ही खूबसूरत होंगी, ऐसी होंगी औरतें। और साथ ही क्या बताया कि वो इस तरह से होंगी गोया के छुपा के रखे हुए मोती, लुलुइल मकनून कमसालिन लुलुइल मकनून, मकनून छुपी को कहते हैं, गोया के हिफाजत में छुपाए हुए मोती। तो तीन आपने आंख के बारे में पढ़े, ऐन ऐन और हूर। चौथा लफ्ज जो आंख के लिए इस्तेमाल किया जाता है वो है बसर, बा स्वाद रा, बसीरत भी इसी से है। इससे मुराद क्या है, यानी एक तो होती है ना ये ऐन आंख, आंख के अंदर जो रोशनाई होती है उसके लिए बसर का लफ्ज इस्तेमाल किया जाता है, यानी हो सकता है आंख सबके पास हो लेकिन जरूरी नहीं कि बसर सबके पास हो, रोशनाई आंख की जो है आंख का नूर है ना, तो इससे मुराद क्या है कि आंख से जो देखने का अमल किया जाता है जो निगाह, कि कोई किसी से कहे नजर तो उठाओ, अब वो नजर तो उठाए फिर भी उसको नजर ना आए, इसका मतलब आइन तो है लेकिन बसर नहीं है उसके पास, ये इससे मुराद है। तो बसर जो है ये लफ्ज इस्तेमाल किया जाता है। तो एक तो इसके ये मानी है, दूसरा बसर के बारे में ये आता है कि आंख को भी बसर कहते हैं, यानी एक तो है ना उसकी रोशनाई को, और कभी कभी अरबी जबान में आंख के लिए भी ये लफ्ज इस्तेमाल किया जाता है, यानी आंख को भी और देखने के अमल को भी, जैसे अल्लाह ताला कहते हैं वाला अबसारहिम गिशावा, क्योंकि आंखों पर पर्दा है, हालांकि बसर से मुराद वैसे क्या है देखना, लेकिन कभी कभी इससे हटकर भी हमें जो है वो मिल जाता है। तो असल चीज क्या है, दिले बिना भी कर खुदा से तलब, आंख का नूर दिल का नूर नहीं। तो हमें सब कुछ अल्लाह ताला से जो है वो मांगना है, तो चारों बातों को इकट्ठा करें तो आयन का लफ्ज देखने के जाहिरी हिस्से पर आता है, मुंह चेहरे पर जो है हमारी आंख, ऐन और हूर आंखों की सिफात हैं, ईन मोटी मोटी आंखें और हूर निहायत सफेद और पुतली निहायत स्याह रंग की आंखों वाली। बसर का लफ्ज जो है वो आंख के लिए भी आता है और देखने के लिए भी आता है, और फिर इसी तरह किसी चीज पर तवज्जो करना गौर से देखना उसके लिए भी इस्तेमाल किया जाता है। फक्तुबना कतबा लिखना, और यक्तबु लिखता है लिखेगा, और उकतुब उकतुब होता है लिख, ऑर्डर का सीगा है, तो फक्तुबना बस लिख ले हम सबको, ठीक है। फिर इसके बाद है आयत 85 में असाबा हूं, सौब से है स्वाद वाबा, और आप पढ़ भी चुकी हैं पहले सवाब बदला, उसके लिए ये इस्तेमाल किया जाता है। फिर इसी तरह आयत 87 में है तो हर्रमु हा रामीम है ना, क्या मानी है इसके, हराम करना, किसी चीज को अपने ऊपर हलाल ना करना, और इसका ओपोजिट है अहल्ला हलाल से। फिर इसके बाद जो है आयत 88 जो है इसमें जो लफ्ज इस्तेमाल किया रजा का, रिज्क से है, और रिस्क से मुराद हम आमतौर पे खाने पीने की चीजें लेते हैं, लेकिन इससे मुराद आप जैसा कि पहले भी पढ़ चुकी हैं रूहानी और जिस्मानी जितनी भी नेमतें हैं सबके लिए इस्तेमाल किया जाता है। इससे मुराद इल्म भी है, इससे मुराद दौलत भी है, इससे मुराद खाना भी है, सेहत भी है ना, तो वुस्सत से इसका इस्तेमाल किया जाता है। फिर आयत 89 में बिल लगवी, लगवी जो है लाम गैन वो, ये बेहुदा कलाम को कहते हैं, यानी ऐसी बात जो बेसोचे समझे बोले, जैसे बकवास करना, जैसे परिंदे हैं अपनी अपनी बोली बोलते जाते हैं, तो उसके लिए भी इस्तेमाल किया जाता है, यानी हर बेहुदा कलाम, और कुत्ते की आवाज के लिए भी। और मोमिनों की क्या सिफत है, ला यस्मऊन फीहा लगवन इल्ला सलामा, कि वो जन्नत में जब जाएंगे तो वहां कोई भी फजूल बक बक नहीं सुनेंगे, सुनेंगे तो क्या इल्ला सलामा, सलामती की अच्छी बातें। फिर इसी तरह हमें एक और जगह भी मिलता है ला तस्मा फीहा लाग़िया, ये कौन सी सूरत की आयत है, सूरत ग़ाशिया, कि वहां पे वो कोई भी फजूल बात जो है वो नहीं सुनेंगे। ऐमानिकुम या मीम नून, याद रखिएगा ऐमान ईमान नहीं है, ईमान ईमान है बिलीफ, और ऐमान के मानी क्या है? कसम। आपने पीछे वालों ने भी नोट कर लिया इस बात को, ईमान कसम के लिए है, ईमान जो होता है वो बिलीफ के लिए आता है। अच्छा, कसम के लिए आप देखें कि मुख्तलिफ अल्फाज हमें कुरान में मिलते हैं, तो यहाँ पर एक तो हमें ईमान का मिल रहा है। ईमान जो है ये कौन सी कसम होती है, यानी जैसे यमीन है, और यमीन ऐसी कसम जैसे किसी पर कोई इल्जाम लग जाए तो इल्जाम को दूर करने के लिए कसम का है, रफा इल्जाम के लिए, और अहद पैमान को मजीद पुख्ता करने के लिए, अहद पैमान की तौसीक के लिए। और ईमान यमीन से है, या मीम नून, और अरबों का क्या रिवाज था कि जब किसी वादे को पक्का करना चाहते थे तो हाथ में हाथ लेते थे, दायां हाथ, तो इसीलिए यमीन, यानी हाथ में हाथ लेकर कसम उठाने वाला शख्स जो है जब कसम उठाता तो अपने हाथ को दूसरे के हाथ पर मारता जोर से, है ना, और फिर जैसे पक्की बात कर लेता, तो इसलिए इसको जो है यमीन का लफ्ज जो है वो कसम के लिए इस्तेमाल किया जाने लगा, ईमान। और यमीन जो है ये वाहिद है और ईमान इसकी जमा है, तो मानी क्या है? कसम के, कसम के लिए उधार के मानी जैसे फिर ये देने लगा, जोर पैदा करने के लिए हाथ पर हाथ मारना, फिर कसम उठाना, और मकसद क्या था कि बात को पुख्ता कर लें। आप गौर करेंगी कि आप यहाँ पे देख रही हैं कि एक तो ये है, दूसरा जो है हमें एक और लफ्ज मिलता है आयत 89 के दरमियान में करके, ज़ालिका कफ़ारतु अईमानकुम इज़ा हलफ्तुम, तो ईमान तो खुद ही कसम है ही, है ना, अब हलफ्तुम आ गया तो हा लाम फा हलफ, आज उर्दू में भी इस्तेमाल किया जाता है कि हलफ उठाएं, ओथ, यानी किसी बात पर साबित कसम रहना, साबित कसम रहना, साबित कदम रहना, यानी किसी बात पर पुख्ता रहना, और हल्फे वफादारी, यानी आप सुनते भी होंगे कि अगर कहीं कोई कौमी असेंबली का मेंबर बन जाता है या कोई किसी जगह का कोई जिम्मेदार बन जाता है तो कहते हैं हलफ उठाएं, आप ओथ लें, तो ये है हलफ। इसके मानी क्या है कि अरबों के अंदर ये रिवाज था कि सुलह के वक्त या जंग के वक्त वो एक दूसरे का साथ देने का हलफ उठाते थे, कसमें खाते थे, और जब वो कसम खाते थे एक दूसरे का साथ देने की तो जो पिछली उनकी दुश्मनी होती थी उसको खत्म कर देते थे और फिर वफादारी करते थे, तो यानी गोया के दुरुस्ती के दुरुस्त रहने के लिए अहद करना कि अब मैं ठीक रहूंगा, तो ये भी हलफ जो है उठाया जाता है। तो आप इस बात को याद रखें कि एक तो है ना, जैसे यहाँ कुछ लफ्ज हैं जैसे वल असर कसम है जमाने की, तो वो का लफ्ज भी कसम के लिए इस्तेमाल किया जाता है, फिर कभी ता का लफ्ज भी इस्तेमाल किया जाता है, तल्लाह अल्लाह की कसम, है ना, तो वो भी और ता भी, ठीक है, ये तो आम इस्तेमाल किए ही जाते हैं। दूसरा जो है कसम का लफ्ज ये आम है, कसम किसे कहते हैं? तकसीम करना, बांटना, कसम उठाना भी, तो दिल में शक पैदा हो जो बाद में यकीन तक पहुंच जाए, तो कसमें क्या है कि यानी ये भी किसी मामले के शक को दूर करने के लिए खाई जाती है, तो लेकिन आम इस्तेमाल है इसका, तो एक है कसम, दूसरा है यमीन, तीसरा है हलफ, तो गोया के हलफ जो है उठाना ये इनसे ज्यादा ऊंचा दर्जा है। और इसके अलावा आप ये भी पढ़ चुकी हैं कि अलिया, ये आप सूरत तौबा में पढ़ेंगी, अलिया जो हजरत अबू बकर सिद्दीक रजी अल्लाह ने कसम खाई थी कि वला यातली उलुल फजल मिनकुम वसात यूतु उलिल कुर्बा वल मसाकीन, कि तुम में से जो साहिब फजल है वो ये कसम ना खाएं कि वो दूसरों की मदद नहीं करेंगे, है ना, जो यतीम है या कराबतदार है या मस्कीन है तो उनको नहीं देंगे, तो ऐसी कसम जिस पर कसम खाने वाले को तकलीफ और कोताही का सामना करना पड़े, या फिर कोई अच्छा काम पूरा ना करने की कसम खाना, अच्छा काम कर रहे थे आपने कसम खा ली इसको पूरा नहीं करना, तो उसके लिए भी अलिया, अलिफ लाम या और ता, उसका लफ्ज इस्तेमाल किया जाता है। तो पांचवी कसम है इलाह, या पढ़ चुके हैं इलाह क्या है, बीवी से तरके ताल्लुक की कसम, अच्छा बीवी से अलग रहना है और जिनसी ताल्लुकात जो है वो कायम नहीं करने, तो बहरहाल यहाँ पे चूंकि कसमों का जिक्र था तो हमने ये देख लिया कि एक है ایمان اور دوسرا ہے حلف. تشکرون شکرا, امڑ آنا, ابل پڑنا. آپ پہلے بھی پڑھ چکی ہیں کہ کوئی چیز اتنی بھری بھی ہو کہ پھر اس میں سے وہ باہر نکلنے لگ جائے, جیسے جگ بھرا ہوا ہے, جیسے فوارا ہے. عربی زبان میں شکر عین فوارا جو ہے, یا یہ چشمہ جو ہے پھوٹ پڑا ہے نا خود بخود, جیسے ایسی گائے جس کے تھن دودھ سے بھر جائیں تو ان سے دودھ نکل کر بہنے لگ جاتا ہے. جیسے عورت بھی ہے, اگر اس بچے کو دودھ پلانے کا وقت ہے تو تھنوں میں عورت کے دودھ میں دودھ بھر جاتا ہے, بہنا شروع ہو جاتا ہے, بعض اوقات کپڑے بھی خراب ہو جاتے ہیں نا. تو یہ ہے شکر گزاری, ایک کہ خود بخود دودھ بہنے لگ گیا, گائے کا دودھ بہنے لگ گیا ہے نا, پانی خود بخود نکل آیا. تو یہ کس لیے استعمال کیا جاتا ہے شکر کا لفظ؟ اللہ کی حمد کے لیے, اللہ کی تعریف کے لیے. تو انسان کو بھی خود بخود اس کی زبان سے اللہ کی حمد کے جملے نکلنے چاہیے, خود بخود اس کا جسم جو ہے وہ اللہ کی بندگی اور عبادت کے لیے جھکنا چاہیے. جیسے خود بخود دودھ, کوئی جو گاؤں کے لوگ ہیں گوالے, وہ دودھ نہ بھی دھوئیں تو گائے کا دودھ جب بھر جاتا ہے بہنا شروع, تھوڑا 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 رسنا شروع ہو جاتا ہے, بچہ دودھ نہ بھی پیئے دودھ بہنے لگتا ہے نا. تو اس کے لیے یہ استعمال کیا جاتا ہے. تو اسی طرح کوئی کہے یا نہ کہے, موقع ہو یا نہ موقع, ہر وقت اللہ کی شکر گزاری اور بندگی کے لیے جھک جانا, سراپا بندگی بننا. تشکرون بہت پسندیدہ صفت ہے شکر گزاری کی. آیت 90 میں آپ پڑھی چکی ہیں, میں پہلے بتایا تھا انما کلمہ حصر ہے, یعنی تاکید کے لیے کسی چیز کو جیسے جو ہے وہ اہمیت دینے کے لیے ہوتا ہے کہ اب اس کے سوا کچھ ہے ہی نہیں, اب یہی کام کرنا ہے. تو خمر کسے کہتے ہیں؟ خمر جو ہے اس کے معنی ہے ہاں کہ ایسی ہر وہ مشروب جو نشہ پیدا کرے. تو خمر کا لفظ جو ہے عربی زبان میں کور کرنے کے لیے استعمال کیا جاتا ہے, جیسے خمار اس چادر کو کہتے ہیں جو آپ اوپر لیتے ہیں ہے نا. تو خمار چادر کو کیوں کہتے ہیں؟ تاکہ چادر آپ کو کور کر لے. تو شراب کو ہم شراب کیوں کہتے ہیں؟ کہ کلو شراب ان اسکرا فہوا حرام, ہر وہ مشروب, ہر وہ پینے والی چیز جو انسان کو نشہ پیدا کر دے انسان کے اندر, وہ بھی حرام ہے. اور کیا فرمایا ہمیں؟ شراب کی تعریف حضرت عمر رضی اللہ عنہ نے جمعہ کے خطبے میں کی, اس کو آپ یاد کر لیں. الخمرو ما خامر العقل, الخمرو خمر کیا ہے؟ ما جو خامر چھپا دیتی ہے, العقل عقل کو. یعنی خمر سے مراد ہر وہ چیز ہے جو عقل کو ڈھانپ لے. اگر آپ سے پوچھا جائے کہ خمر کسے کہتے ہیں تو آپ کیا ترجمہ کریں گے اس کا؟ ہاں اگر آپ کہیں گے نا شراب تو پھر صحیح ترجمہ نہیں ہوگا. یعنی ویسے تو ٹھیک ہے لیکن خمر کے لفظ کے اندر زیادہ وسعت پائی جاتی ہے نا. خمر کیا ہے؟ ہر وہ چیز جو عقل کو ڈھانپ لے, ہر چیز اس سے مراد ہے. الخمر ما خامل العقل. پھر ہے میسر. میسر کا لفظ جو ہے یا سین را اس کے لیے استعمال کیا جاتا ہے. یسر اور معنی کیا ہے؟ یعنی آسانی. تو یہ جوئے کے لیے استعمال کیا جاتا ہے, اور جوئے میں جو بھی انسان کو پیسے چیزیں ملتی ہیں, مال ملتا ہے, وہ بھی کیا بڑی آسانی سے ملتا ہے, تو اس لیے اس کو یسر کہتے ہیں. یعنی والمیسر. انصاب نصب سے ہے, آپ یہ پہلے بھی پڑھ چکی ہیں, ہم نے سورۃ مائدہ کے بالکل سٹارٹ میں جو آیتیں پڑھی تھیں وہاں بھی آپ نے پڑھا تھا کہ اللہ تعالیٰ نے جو چیزیں حرام کی ہیں ان میں سے کیا ہے؟ وما ذبح علی النصب. تو نصب جو ہے وہ بھی انصاب ایک ہی فیملی کے الفاظ ہیں, کہ نون سواد با. معنی کیا ہے؟ کہ ویسے تو پتھر گاڑ دینا, تو عرب لوگ کیا کرتے تھے کہ ایسی جگہیں جہاں پہ غیر اللہ کے لیے نظر نیاز دیتے تھے تو وہاں کوئی پتھر یا لکڑی یا مورتی گاڑ دیتے تھے. یعنی وہاں پہ بے شک کسی کا مزار ہو یا نہ ہو, کوئی بھی ایسی جگہ جس کو غیر اللہ کی نظر و نیاز کے لیے مخصوص کر لیا جائے تو اس کے لیے نصب. اور بتوں کے لیے بھی نصب کا لفظ استعمال کیا جاتا ہے, بت یا کوئی جگہ جہاں پہ غیر اللہ کے لیے, اللہ کے سوا کسی کے لیے کوئی صدقہ سے خیرات کریں, تو وہ یا پہلے بھی پڑھ چکی ہیں. تو انصاب یہ ہے اسے مراد, کہ وہ جگہیں جہاں پر جو ہے وہ غیر اللہ کی نظر و نیاز چڑھانے کے لیے لوگ جاتے ہیں یا اس کو مخصوص کر لیتے ہیں. پھر ہے ازلام. ذا لام میم ہے, تو اس سے مراد کیا ہے؟ ذا لام میم سے تیر کے لیے یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے، خاص طور پر وہ تیر جس کے ذریعے وہ لوگ جو تھے وہ اپنی قسمت کا حال معلوم کرتے تھے، یا پھر یہ کہ جوا وغیرہ بھی کھیلتے تھے، تو اس کے لیے یہ استعمال کیا جاتا ازلام. پھر اس کے بعد ہے اسی آپ دیکھیں رجسن. رجسن جو ہے یہ گندگی کے لیے آتا ہے، پلید ہونا، ناپاک ہونا، اور یہ مادی اور حسی دونوں طرح استعمال کیا جاتا ہے کہ کوئی چیز جیسے اب آپ دیکھیں کہ خون جو ہے وہ کیا ہے کہ وہ بھی رجس ہے، حرام ہے، اور کوئی ایسی چیز جو کہ ہمیں ظاہری طور پر نظر نہیں آتی لیکن وہ حرام ہے. مثلا آپ کیا مثال دیں گے؟ ہاں، شیطانی خیالات یا زنا کے خیالات یا برائی کی باتیں، تو یہ بھی اس میں تو مادی اور حصی دونوں طرح یہ استعمال کیا جاتا ہے. فجتنبوہ، جیم نون با پہلو کے لیے آتا ہے، اور اسی سے کیا ہے کہ فجتنبوہ کہ تم اس سے پہلو موڑ لو، پہلو تہی کرو، بچو. پھر اس کے بعد ہے آیت 91 میں یوریدو روت سے ہے ارادہ کرنا، یو کے وقع سے ہے واقعہ ہونا کسی چیز کا یا کسی چیز کو ڈال دینا. عداوتا عین دال و ادو سے ہے، بغدا باغ عین دعات بغت، یہ بھی دشمنی کے معنی میں استعمال کیا جاتا ہے، اگلا درجہ ہے. پھر ویسدکم کیا اس کا روٹ ورڈ ہے؟ سواد دال دال، سد کرنا یعنی روکنا، ہے نا. منتہون کیا روٹ ورڈ ہے؟ نون ہا یا نہیں، یعنی منع کرنا. پھر اس کے بعد جو ہے آپ آگے چلیں تو جناہن لفظ ہے، آپ پہلے بھی پڑھ چکی ہیں جیم نون ہا، تو جناہن بھی ہے اور جناہن بھی ہے، تو یہ لفظ جو ہے اچھے معنی میں بھی استعمال کیا جاتا ہے، برے معنی میں بھی. یہ نکندے جھکا لیں، ہے نا، یہ کس کے لیے؟ جناح کسے کہتے ہیں؟ ہاں، کندھے کے لیے آتا ہے، اور پھر ان کا آپس میں جو ہے وہ ان کی موومنٹ، ان کا جھکنا، اور اسی طرح اگر گناہ کی طرف مائل ہو تو اس وقت جناح کا لفظ آتا ہے، اور کندھے کے لیے جناح کا. پھر تعیمو، تو عین میم کھانے کے لیے یہ لفظ جو ہے وہ استعمال کیا جاتا ہے، تام، ٹھیک ہے، تام بھی اسی سے ہے، اس میں کھانا پینا دونوں چیزیں شامل ہیں، اور یہی ہیں الفاظ، میں نے خاص طور پہ پھر ریپیٹ کیے ہیں کہ جن کو جن کے لیے بھی نئے ہیں تو دوبارہ وہ اس میں سے جو ہے وہ گزر جائیں. تو آج کا جو سبق ہے 93 آج تک ہے کہ واللہ یحب المحسنین.